العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، قاسم الجبارين، مبير الظالمين، مدرك الحاربين، رب الشهداء والصديقين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد. وآله وعترته الطيبين الطاهرين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما على بقية الله في الأرضين وحجته إلى العالمين، أجل اللهم له الفرج. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: مرج البحرين يلتقيان بينهما برزخ لا يبغيان فبأي آلاء ربكما تكذبان يخرج منهما اللؤلؤ والمرجان. صلاة. امام بارگاہ علی رضا شارجہ میں آج حضرت ابو الفضل العباس علیہ السلام کی ولادت کا یہ جشن ہے، لیکن میری یہ گفتگو جو کل رات کی تقریر تھی، ہم سب کے آقا اور مولا، بلکہ خود حضرت عباس کے آقا اور مولا سرکار سید الشہداء علیہ السلام کی ولادت کے حوالے سے، یہ اسی کا ایک طرح سے کنٹینیوشن ہے. اسی میں کچھ ایک دو بہت اہم میسیجز ابھی باقی ہیں، وہ آج آپ تک پہنچانے کی کوشش کی جائے گی، اور پھر بھی اگر کچھ باتیں رہ گئیں تو انشاءاللہ تیسری اور آخری تقریر میں اس کو مکمل کیا جائے گا. سورہ رحمان کی آیت کو ان تین مجالس کے لیے سرنامہ ایک کلام قرار دیا گیا ہے. ویسے تو یہ جشن کی تقاریر ہیں، اور وہ آیتیں جس میں رب العزت کا ارشاد ہو رہا ہے کہ مرج البحرین یلتقیان، ہم نے دو دریا جاری کیے، بینہما برزخ لا یبغیان، ان کے بیچ میں ایک پردہ بھی ہے. فبأی آلائے ربکما تکذبان، تم اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے. یخرجو منہما اللؤلؤ والمرجان، اور جب یہ دو دریا ملتے تو اس سے سفید و سرخ موتی تمہارے سامنے آتے ہیں. اگرچہ ہر مومن اور مومنہ ان آیتوں کے ترجمے سے بھی واقف ہے، اور اس میں جو ایک پیغام دیا گیا ہے، مشکل سا لفظ ہے لیکن بہرحال منبر پہ استعمال ہوتا ہے، ان آیتوں کو جو مصداق بیان کیا گیا وہ بھی ہر ایک کے علم میں ہے. پھر بھی میں نے کل رات کی تقریر میں ذرا زیادہ ہی تفصیل بیان کر دی تھی، اور بات یہاں تک پہنچی تھی کہ جب یہ دو دریا ملتے ہیں، جو دریائے عصمت ہیں، جو دریائے طہارت ہیں، جو دریائے ہدایت ہیں، تو ہمارے سامنے سفید موتی کی شکل میں امام حسن مجتبی علیہ السلام آتے ہیں، اور سرخ موتی کی شکل میں، جسے قرآن نے مرجان کہا، سرکار سید الشہداء امام حسین علیہ السلام آتے ہیں. اب دونوں کائنات کی ایسی شخصیتیں کہ آج تک دنیا کے کسی انسان کو ایسی اولادیں نہیں ملی. عام انسانوں کی بات تو چھوڑی، انبیاء ہوں، مرسلین ہوں، اوصیاء ہوں، اولیاء ہوں، اللہ کے مقرب بندے ہوں، عمل ام داؤد میں جن جن کا تذکرہ ہوا، عمل ام داؤد سے میری مراد وہ دعائے ام داؤد جس کا اصلی نام تو دعائے استفتاح، جن جن شخصیتوں کا تذکرہ ہوا، تو کائنات میں کسی کو آج تک حسن و حسین جیسے بیٹے نہیں ملے، موتیوں کی ایسی جوڑی جو جوانان جنت کے سردار قرار پا رہے ہیں. اچھا آپ دیکھیے، یہ بالکل ایک واضح سی بات ہے کہ اگر کسی شخص کو ایک انتہائی قیمتی کوئی شے عطا ہو جائے، مثلا موتی ہی کی مثال لے لوں کہ انتہائی قیمتی کسی کو موتی مل جائے، تو یہی ایک بہت بڑا تحفہ یا گفٹ اس کے پاس ہوتا ہے. اور اس کے بعد اگر ویسا ہی ایک دوسرا موتی مل جائے، ایک جوڑی بن جائے، تو کیا کہنا پھر اس آدمی کی خوشی کا. اور یہ بھی یاد رکھیے گا کہ جوڑی بننے کے بعد چیز کی قیمت دوگنی یا ڈبل نہیں ہوتی ہے. اگر جوڑی بن جائے تو چیز کی قیمت تو پھر پتہ نہیں کہاں سے کہاں پہنچ جاتی ہے. فرض کیجئے کہ ایک موتی کی قیمت 1 کروڑ روپے، جیسے پرانے زمانے کی کہانیوں میں ہم سنتے تھے کہ مرغی کے انڈے کے برابر موتی 1 کروڑ. اب اگر ویسا ہی دوسرا موتی مل گیا تو یہ دونوں کی قیمت مل کے 2 کروڑ نہیں ہوگی، کیونکہ جوڑا بن گیا اور نایاب چیز کا جوڑا بنا، تو اب یہ 2 مل کے 2 کروڑ نہیں ہوں گے. ہو سکتا ہے 10 کروڑ اس کی قیمت ہو جائے، ہو سکتا ہے 20 کروڑ قیمت ہو جائے. جو انتہائی نایاب چیز ہوتی ہے اس کی جوڑی. میرا مولا جو کائنات کو قسمت بانٹا کرتا ہے، جس کا چاہنے والا ہی کائنات کا سب سے خوش قسمت انسان بنتا، خود وہ مولا ہی سے حوالے سے، اگر یہ لفظ مولا کی شان کے خلاف نہ ہو کتنا خوش قسمت، کیا مقدر ہے علی کا کہ موتیوں کی ایسی جوڑی ملی کہ ایک کا نام حسن ہے اور ایک کا نام حسین. ایسا جوڑا ہر اعتبار سے برابر، بے مثل. لیکن اب اندازہ کریں میرے اگلے جملے کا، جو میرا نہیں ہے، ہمارے بزرگ علماء، ہمارے بزرگ خطیب حضرات منبر سے اس کو بیان کرتے تھے اور ابھی کرتے ہوں گے. میں تو خود دوسروں سے استفادہ کرتے ہوئے جملہ پیش کر رہا ہوں کہ اتنی قیمتی موتیوں کی جوڑی کسی کے پاس ہو اور اس کے بعد بھی وہ تمنا کرے کسی تیسرے موتی کی، تو وہ تیسرا موتی کتنا قیمتی ہوگا. موتیوں کی ایسی جوڑی کے ہوتے ہوئے بھی اگر تمنا کی جائے، اب آئیے ذرا میرے مولا کو دیکھ لیجیے. کسی بھی باپ اور ماں کے لیے، اور خاص طور پہ جو کہ مولا کے حوالے سے بات ہو رہی ہے، باپ کے لیے صاحب اولاد ہونا ایک بہت بڑی نعمت ہے، اللہ کی بہت بڑی نعمت ہے اولاد کا ملنا. اور اولاد کوئی بھی ہو، چاہے بیٹا ہو چاہے بیٹی ہو. جو روایتوں میں جملہ آتا ہے کہ جب کبھی چوتھے امام کے گھر میں ڈیلیوری کا وقت آتا تھا تو امام مسجد نبوی میں تشریف فرما ہو جاتے تھے. ذہن میں یہ جملہ محفوظ کر لیجئے گا، ہماری تقریر کے اختتام پہ اس جملے کا ربط پھر ملے گا. البتہ ابھی میں یہ جملہ کہہ رہا ہوں علی ابن الحسین کے حوالے سے، آخر تقریر میں یہ جملہ آئے گا علی ابن ابی طالب کے حوالے سے علیہم الصلاۃ والسلام. جب ڈیلیوری کا وقت قریب آتا ہے تو ہمارے چوتھے امام مسجد النبوی میں تشریف لے آتے ہیں. और फिर जब वो मरहला गुजर जाता है तो घर से पैगाम आता है, वो कनीज़ें गुलाम को बताती हैं, गुलाम मस्जिद में आके इमाम को बताते हैं, गुलाम का आना। चौथा इमाम देख रहा है, करीब आया गुलाम, इमाम ने रोक दी, कहा मुझे ये ना बताना कि बेटा हुआ है या बेटी हुई है, सिर्फ ये बताना कि सही सलामत तामुल खलका है कि नहीं। और फिर इमाम फौरन शुक्र के सिजदे में गिर जाते हैं। चौथा इमाम तो इतने शुक्र के सिजदे करता है कि लकब ही सज्जाद है, लेकिन ये इंशाल्लाह कल की गुफ्तगू में तफसील आएगी। तो बेटा या बेटी मसला नहीं, मसला यह है सही आजा के साथ, अकल के साथ वो बच्चा पैदा हुआ हो, लेकिन जो हमारे यहां का एक दस्तूर है उसके एतबार से बेटा हो तो क्या कहना, ज्यादा खुशी होती है बाप को। और फिर बेटा भी अगर हर एतबार से मुकम्मल, कि जिससे ज्यादा मुकम्मल औलाद किसी को नसीब ही नहीं हो सकती। कि आदमी तड़पता है, दुआएं करता है, कब जब उसके औलाद नहीं। या बहुत सारे लोग आके कहते हैं कि मौलाना औलाद तो है लेकिन औलाद नरीना चाहिए, बेटियां हैं बेटा चाहिए। या बेटा भी अगर मिल गया तो कहा कि नहीं मौलाना कोई ऐसी दुआ बताइए जैसा बेटा हम चाहते हैं, ये वैसा नहीं, थोड़ा सा मसलन सोचने समझने में स्लो है, पढ़ाई में थोड़ा पीछे रह जाता है, ठीक है ये स्पेशल चाइल्ड नहीं है, है तो ठीक, लेकिन उतना जहीन, उतना समझदार, उतना ब्रिलियंट नहीं है जितना हमको चाहिए। तो ये सारे लोगों के प्रॉब्लम समझ में आते हैं, औलाद नहीं है तो आके दुआ मांगना, औलाद है लेकिन बेटियां ही बेटियां हैं तो हमारे इंडियन पाकिस्तानी माशरे में बेटे के लिए दुआ, बेटा है लेकिन इतना अच्छा नहीं है कि उसको देख के बाप का दिल खुश हो, जैसा वो चाहता है वैसा नहीं है तो दुआ करवाना। लेकिन अब यहां तो कायनात का बेहतरीन बेटा मिला है अली को, और फिर खाली एक नहीं मिला कि दूसरा मिला तो वो भी ऐसा ही। क्या ये फैसला नहीं हो सकता है कि हसन हुसैन से बेहतर है कि हुसैन हसन से बेहतर है? ये लफ्ज भी जरा तौहीन आमेज बन गए। लेकिन चूंकि दोनों मासूमीन के बचपने के वाकयात में यह मिलता है कि इसी पैगाम को वाजे करने के लिए बचपने में दोनों में मुकाबले होते थे, ये वाकयात भी हैं कि हसन और हुसैन पहलवानी या ताकत का मुजाहिरा करते थे आपस में बचपने की बात, या तख्ती लिखने का मुकाबला कर रहे हैं, और वो बहुत सारे वाकयात। अब हमेशा नतीजा निकलता था बराबरी पर, तो न ये उनसे अफजल न वो इनसे अफजल बेहतरीन, लेकिन इन सब के होते हुए मौलाए कायनात का नमाज शब में मुसल्ले पे खड़े होके बार बार ये दुआ मांगना कि खुदा बंदा मुझे एक बेटा और अता कर। अब्बास की अजमत का अंदाजा तो इसी एक बात से लगाया जा सकता कि जिस बाप को हसन और हुसैन जैसे अजीम शान बेटे मिले, जोड़ी मिली, कायनात के बेहतरीन बेटे अता हुए, वो तो कहेगा कि अब तो मुझे सब कुछ मिल गया, अब इसके बाद में और क्या मांगू। परवरदिगार औलाद देता चला जाए वो एक अलग चीज है, लेकिन मैं अब क्या मांगू। लेकिन नहीं, मांगा उस अली ने और अब्बास को मांगा। बल्कि अगर एक जुमला में कह दूं जो तौहीन आमेज ना बन जाए सिर्फ बात को समझाने के लिए, हसन को नहीं मांगा, हुसैन को नहीं मांगा, मांगा अली ने तो अब्बास को मांगा। और वो अली के जो मांगता नहीं है, हुक्म खुदा से, इज्न खुदा से, खुदा का नुमाइंदा बन के लोगों को दिया करता। लेकिन अब्बास एक ऐसी जात का नाम है, एक ऐसी शख्सियत का नाम है, अजमत के एक ऐसे पहाड़ का नाम, कि अली जैसा सारी कायनात के इंसानों से बेनियाज वो भी अब्बास की हाजत रखता है, अब्बास की तमन्ना कर रहा है। हाँ अली मोहताज है लेकिन अल्लाह के। बल्कि बाज उलमा कहते हैं कि शायद एक वजह यह भी है अली के अब्बास मांगने की, کہ اگر علی اس پروردگار کی بارگاہ میں ہاتھ پھیلا کے دعا نہ کریں تو نصیریوں کی طرح سے کسی کو یہ غلط فہمی نہ ہو جائے کہ علی بھی بے نیاز ہیں، اور بے نیازی صرف اس ذات کے اوپر سجتی ہے، اللہ الصمد، ان اللہ لغنی عن العالمین۔ دھوکہ نہ ہو لوگوں کو علی پر، خدائی کا تو مانگنا ضروری، لیکن مانگے تو پھر کیا مانگے؟ دولت مانگے، جائیداد مانگے، حکومت مانگے، اقتدار مانگے، شہرت مانگے، حتیٰ یہ کہ کیا جنت مانگے جو علی کی دو روٹیوں میں تل جاتی ہے، جس کی ایک ضربہ ثقلین کی عبادت سے افضل ہو جاتی، جو ابو ذر کا مالک ہے، جس کے لیے ذر کی کوئی حیثیت نہیں ہے، اسے مانگنا بھی ہے تاکہ نصیریوں کی طرح کسی اور کو دھوکا نہ ہو، یہ کچھ نہیں مانگتا تو یہ بے نیاز ہے، اور بے نیاز صرف اللہ ہوتا، تو مانگنا بھی ضروری، لیکن مانگے تو کیا مانگے؟ ایسی چیز مانگے نا جو علی کی شان کے مطابق ہو۔ تو علی نے مانگا اور عباس کو مانگا، راتوں کو اٹھ اٹھ کے مانگا، نماز شب پڑھ پڑھ کے مانگا، بلکہ جس انداز سے علی نے عباس کو مانگا، ہمارے یہاں روایتوں میں بھی اور مجلسوں میں بھی اور نوحوں میں بھی اکثر یہ تذکرہ کیا جاتا کہ سکینہ کی عظمت کو پہچانو، سکینہ حسین کی نماز شب کی دعاؤں کا نتیجہ۔ آقا حسین، کل ہی آقا حسین کی ولادت کا جشن میں نے پڑھا، یہ سارے تینوں جشن جو ہے نا آپس میں کہیں نہ کہیں تھوڑے تھوڑے مل جاتے ہیں، تو حسین نے بھی اگر مانگا سکینہ کو مانگا، لیکن حسین کا سکینہ کو نماز میں مانگنا یہ تو آتا ہے تاریخوں، لیکن یہ نہیں آتا کہ اس کے لیے آقا حسین نے پھر پہلے تیاری کیا کی تھی۔ لیکن عباس وہ ہے کہ علی نے مانگا، اور خالی مانگا نہیں، یہ ایک بہت اہم پیغام اسلام کا ہے کہ کوئی بھی دعا مانگو، پہلے ابتدائی کام تمہیں کرنا ہے، نتیجہ اللہ پہ چھوڑنا۔ تو عباس کو مانگا بھی مگر اس سے پہلے یا اس کے ساتھ، پھر کتنی کوشش کی علی نے کہ اس خاتون کا انتخاب کیا جائے جو عباس جیسے بیٹے کی ماں بننے کی اہل ہو۔ ایک پیغام بھی دے دیا علی نے جس پر ایک بالکل الگ موضوع بن جاتا ہے، بلکہ اشرہ بن جاتا ہے، اور وہ یہ ہے کہ اولاد کی تشکیل میں، اولاد کے بننے میں باپ اور ماں دونوں کا حصہ ہوتا۔ علی نے یہ نہیں کہا کہ میں تو کہیں بھی شادی کروں، میں تو ہوں علی، میرا بیٹا تو ہوگا ہی میرا جیسا، نہیں، کہا کہ اگر عباس چاہیے ہے تو اگر باپ علی جیسا ہو تو ماں بھی ام البنین جیسی ہو۔ اور یہی وجہ ہے کہ علی کی کتنی اولادیں، سب کے باپ تو علی ہیں نا، مگر سب تو ایک جیسے نہیں ہیں۔ اگر ماں فاطمہ زہرا جیسی ہیں تو حسنین ہمارے سامنے آئے، اور اگر ماں ام البنین جیسی ہیں تو عباس ہمارے سامنے آئے، اور اگر رتبے میں ان سے کم بیویاں تھی علی کی تو علی کے دوسرے صاحب فضیلت بیٹے ہمارے سامنے آئے، مگر وہ عباس نہ بنے۔ تو حسنین کے ہوتے ہوئے عباس کے بارے میں راتوں کو اٹھ اٹھ کے دعا کر، یہ عظمت عباس بتانے کے لیے کافی۔ اور ایک بات اور ذہن میں رکھیے گا، میرے مولا عباس شبیہ ہیں اپنے بابا کی، صرف صفات میں نہیں، ظاہری خصوصیات میں بھی یا ظاہری شکل و صورت میں بھی، بلکہ بعض علماء نے لکھا کہ جیسے حضرت علی اکبر کے بارے میں کہا جاتا ہے کہ شبیہ رسول، کہا کیا جاتا ہے، حقیقت ہے، ویسے ہی عباس شبیہ علی مرتضیٰ تھے۔ اور یہی ایک جملہ بہت ساری چیزیں سمجھانے کے لیے کافی، عظمت عباس کے حوالے سے شبیہ علی ہیں۔ ذرا سا اگر فرق ہے تو یہ ہے کہ عباس کا قد بہت زیادہ، لیکن اس طرح سے علی کی شبیہ ہیں کہ عباس کا لقب ہی قمر، قمر بنی ہاشم، بنی ہاشم کے چاند، یہ کچھ آپ کے ذہن میں قرآن کی کوئی آیت آ رہی ہے؟ یہ قمر اصل میں کس کا لقب ہے؟ قرآن نے یہ لقب کس کو دیا؟ پروردگار نے یہ لقب کس کو دیا؟ بسم اللہ الرحمن الرحیم، والشمس وضحاها والقمر اذا تلاها، قسم ہے اس سورج کی جب وہ چمکا، جو رسالت کی شکل میں محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی شکل میں ہمارے سامنے آیا. والقمر اذا تلاها، اور قسم ہے اس چاند کی جو اس سورج کے پیچھے پیچھے آ رہا. اور یہ چاند کون ہے؟ یہ لقب، قمر کا لقب قرآن کریم نے میرے مولا علی کے لیے استعمال کیا، جو شمس رسالت کے بعد قمر امامت، مہتاب امامت نمودار ہوتا. اور یہی لقب عباس علمدار کا، قمر بنی ہاشم. تو یہ اس لیے بھی ہے کہ اتنی شباہت تھی علی کے چہرے اور عباس کے چہرے، باقی خصوصیات تو تھی ہی. خاص طور پر علی کی شجاعت کا جو وارث عباس کو بنایا، لیکن اس مرحلے پہ میں بعد میں آتا ہوں، ابھی تو خالی شکل و صورت. جب اتنی شباہت ہے کہ جو قرآن لقب علی کو دے رہا، وہ پورا عالم اسلام لقب عباس کو دے رہا. دو چیزیں بہت چھوٹی چیزیں، یعنی نہیں، چیزیں بہت بڑی ہیں بہت مختصر وقت میں، کیونکہ مشہور باتیں. نمبر ایک، پیغمبر کی ایک بہت ہی مشہور حدیث میرے مولا کے بارے میں، النظر الی وجہ علی عبادہ، علی کے چہرے کو دیکھنا عبادت ہے، اور عباس کا چہرہ بالکل علی کے چہرے جیسا ہے. تو میں کیوں نہ کہہ دوں کہ اگر علی کے چہرے کو دیکھنا عبادت ہے، تو عباس کے چہرے کو دیکھنا بھی تو عبادت بنے گا. جب وجہ علی اور وجہ عباس میں کوئی فرق نہیں. اور دوسری بات، پیغمبر کی ایک اور بہت مشہور حدیث ہے، من اراد ان ينظر الى آدم مع علمه، اگر کوئی یہ ارادہ کرے کہ آدم کو اس کے علم کے ساتھ دیکھے، اور نوح کو مثلا اس کی مناجات کے ساتھ دیکھے، اور ابراہیم کو اس کی خلت کے ساتھ دیکھے، اور اسماعیل کو اس کی قربانی کے ساتھ دیکھے، اور موسیٰ کو اس کے حیبت کے ساتھ دیکھے، اور عیسیٰ کو اس کے زہد کے ساتھ دیکھے، اور یوسف کو اس کے حسن و جمال کے ساتھ دیکھے، اور سلیمان کو اس کی شان و شوکت کے ساتھ دیکھے، اور یحییٰ کو اس کے تقوی کے ساتھ دیکھے، فَلْيَنْظُرْ إِلَى وَجْهِ عَلِيٍّ، تو وہ علی کے چہرے پہ نگاہ ڈال لے، کیونکہ علی کے چہرے پہ 70 سے زیادہ انبیاء کے خصوصیات نظر آئیں گی. یہ علی کے چہرے کی خاصیت ہے نا. اور عباس کا چہرہ علی کے چہرے کی شبیہ، عباس کا چہرہ علی کے چہرے کی کاپی ہے. یعنی میں یہ کہہ سکتا ہوں پھر کہ اگر علی کے چہرے پہ یہ ساری چیزیں ہیں، تو عباس کے چہرے پر بھی آدم کا علم بھی نظر آئے گا، نوح کی مناجات بھی نظر آئے گی، ابراہیم کی خلت بھی نظر آئے گی، موسیٰ کی حیبت بھی نظر آئے گی، عیسیٰ کا زہد بھی نظر آئے گا، یوسف کا حسن بھی نظر آئے گا، یحییٰ کا تقویٰ بھی نظر آئے گا. یہ 70 انبیاء یا 70 سے زیادہ انبیاء، اگر خصوصیت عباس کے علی کے چہرے میں ہے، تو عباس کا چہرہ بالکل علی کے چہرے کی شبیہ. اور عباس کائنات کے اتنے عظیم انسان کا نام ہے کہ مجھے تو دنیا کی پوری تاریخ میں ایسا کوئی جرنیل نظر نہیں آیا جو اتنا قابل ہو کہ 72 کے چھوٹے سے لشکر کو 30,000 کی بہت بڑی فوج سے لڑا دے اور صبح سے شام ہو جائے، اور وہ بھی صبح سے شام بھی ہو جائے تو اس طرح کہ خود عباس کو اجازت نہ ملی جہاد کرنے کی. لیکن عباس کا ایک لقب اگر قمر بنی ہاشم ہے، تو عباس کا ایک اور لقب ہے باب المراد، باب الحوائج. بس سمجھ لیجئے کہ یہ مختصر سا لقب ہے، اس میں پورا دین، پوری شریعت، تمام انبیاء کی محنتیں، تمام ائمہ کے جہاد جمع ہو گئے. یعنی اگر میں کہہ دوں کہ یہ تقریباً وہی شان ہے اس لقب میں، باب المراد یا باب الحوائج، اس لقب میں وہی شان ہے یہ شان اس حدیث میں. تمام کائنات کا علم خدا نے 114 صحیفوں میں رکھا جو مختلف انبیاء کو دی، اور وہ 114 صحیفوں کا خلاصہ ان چار کتابوں میں رکھا جو چار بڑے انبیاء کو دیا گئے، وہ تورات موسیٰ ہو کہ زبور داؤد ہو کہ انجیل عیسیٰ ہو کہ قرآن محمد صلی اللہ علیہ وآلہ وسلم، اور یہ جو چاروں کتابوں میں یہ سب جمع ہو گیا کہ قرآن کے اندر، اور یہ پورا قرآن اس کا خلاصہ آ گیا الحمد کے سورے، اور پورا الحمد کا سورہ جمع ہو گیا بسم اللہ میں، اور بسم اللہ کا پورے علوم جمع ہو گئے بائے بسم اللہ میں، اور بائے بسم اللہ میں جو کچھ ہے وہ اس کے نقطے میں ہے، وہ انا نقطہ تو تحت الباء، اور با کے نیچے والا نقطہ میں ہوں، میرے مولا حلال مشکلات مشکل کشائے کائنات کا عظیم فرمان. مگر جس طرح ساری کائنات کا علم سمٹ کر علی کے اس لقب میں آ گیا کہ وہ نقطہ تحت الباء، اسی طرح سے تمام انبیاء کی محنتوں کا خلاصہ، تمام ائمہ کے جہاد کا خلاصہ، جس مقصد کے تحت پروردگار نے 124,000 انبیاء بھیجے، جس مقصد کے تحت پروردگار نے 12 اماموں کا سلسلہ جاری کیا، جس مقصد کے تحت پروردگار نے 114 ان ھذا لفی الصحف الاولی صحف ابراہیم و موسیٰ انبیاء کو صحیفے دی، جس مقصد کے لیے پروردگار نے اس قرآن کو پیغمبر اسلام کی ذات پہ نازل کی، وہ سارا مقصد سمٹ کے عباس کے اتنے سے لقب میں آ گیا باب المراد یا باب المراد باب الہوائی. بظاہر اتنا سا لقب ہے لیکن اتنا بڑا لقب ہے، وہی نقطہ ہے تحت الباء، سمٹے تو نقطہ ہے پھیلے تو پوری کائنات بلکہ لوح محفوظ تک کا علم ہے. وہ کیسے؟ اب وہ سن لیجیے، عباس کا لقب ہے باب المراد، عباس کا لقب ہے باب الحوائج، قمر بنی ہاشم تو ہے اپنی جگہ پر، شبی علی مرتضیٰ تو ہیں، لیکن یہ بھی ایک لقب ہے. اور چونکہ حالیہ سالوں میں اس کثرت کے ساتھ صاحبان ایمان میں کربلا معلم حضرت عباس کی حرم میں جا کے زیارت بھی کی ہے اور عبادت بھی کی، تو ہر ایک کو یہ بھی پتا ہے کہ اس کا مطلب کیا ہے، لیکن صرف یادہانی کے طور پر باب المراد یا باب الحوائج، اس کا مطلب یہی ہے نا کہ وہ دروازہ جہاں پہ ہر ایک کی مراد پوری ہوتی، وہ دروازہ جہاں باب الحوائج ہر ایک کی حاجت پوری ہوتی. کوئی شخص آپ کو ایسا نہیں ملے گا جو اپنی مراد لے کر عباس کے دروازے پہ جائے اور خالی ہاتھ واپس آ جائے، کوئی مخلوق ایسی نہیں ملے گی، میں نے شخص کے لفظ کو بدل دیا مخلوق، کہ خالی انسانوں کی حد تک نہیں ہے عباس، باب الحوائج ہیں انسانوں کے بھی جنوں کے بھی جانوروں کے بھی ہر مخلوق کے، کوئی نہیں ملے گا جو حاجت لے کے جائے اور اس کی حاجت پوری نہ ہو. من لا یخیب سائلہ ولا ینفذ عاملہ، پروردگار کا خاص تعارف دعاؤں میں یہ کرایا گیا، ایک نہیں کئی دعاؤں میں، پتہ نہیں کتنی دعاؤں میں اس طرح تعارف ہے کہ ذات الہی وہ ہے کہ جس کے دروازے سے کوئی سائل خالی ہاتھ واپس نہیں آتا، اور کوئی امید کرنے والے کی امید ٹوٹتی نہیں. جو اللہ کے نیک بندے ہوتے ہیں ان میں اللہ اپنی وہ خصوصیات منتقل کرتا. مولا کا چہرہ وجہ اللہ کیوں کہلاتا ہے؟ اس لیے نہیں کہ مولا نعوذ باللہ اللہ یا نصیری کا دعویٰ صحیح، اور اسی طرح سے اللہ کی یہ خاصیت کہ اس کے دروازے سے کوئی خالی ہاتھ نہیں پلٹتا، اور اللہ نے اپنی یہ خاصیت منتقل کی ائمہ طاہرین میں، لیکن عباس تو امام نہیں، عباس تو اس ٹیکنیکل اصطلاح میں معصوم بھی نہیں ہے، محفوظ عن الخطا ہیں، کبھی کوئی خطا نہیں کی، लेकिन वो जो टेक्निकल इस्तेलाह है 14 मासूम, उसमें भी नहीं आते, फिर भी शान वही है। ये एक मासूम की शान होती, शान वही है जो मेरे मौला की शान है। मौला के दरवाजे से भी कभी कोई खाली हाथ नहीं पलटा है ना, किसी उम्मीद करने वाले की उम्मीद तो नहीं टूटी है ना। मौला में वही शान है जो परवरदिगार की खासियत। अल्लाह अपनी सिफात को जाहिर करता है, मजहर सिफात है वो, अब्बास में खासियत है। लेकिन जो जुमला मैंने कहा, जो मुझको समझाना कि अब्बास के इस टाइटल या लकब में हमारे लिए एक प्रैक्टिकल मैसेज है। अजमत अब्बास तो है, वो प्रैक्टिकल मैसेज है, खास तौर पे हमारे नौजवानों के लिए। अब्बास भी जवान थे, जवानी बहुत खतरनाक मरहला होता है इंसानी जिंदगी का। स्लैंग उर्दू में कह देते जवानी दीवानी, वाकई आदमी पागल होता। दुनिया के ऐश, दुनिया के मजे, दुनिया के आराम, दुनिया की लज्जतें, दुनिया के अट्रैक्शंस, दुनिया का एंटरटेनमेंट, सारी चीजें अपनी जानिब खींचती हैं। और जहन में यह ख्याल आता कि आखिर अगर हम इतनी ड्राई, खुश्क और बोरिंग जिंदगी गुजारें जो ये मौलवी हजरात मेंबर से बयान करते, तो फायदा क्या है, क्या मिलेगा? जिंदगी तो एक ही बार मिलती, ये आम लोग जो कहते। असल जिंदगी तो अभी हमको मिली ही नहीं है, वो तो मरने के बाद कब्र में मिलेगी। लेकिन आम आदमी, अब मजा आता है गाने सुनने में, मजा आता है म्यूजिक में, जरा सा अगर मजहब का भी एहसास है और गाना भी सुनने का दिल चाहता है तो फिर इसको वो मजहबी रुख दे देते हैं। अब आजकल तो आप देख रहे हैं कसरत के साथ कसीदे म्यूजिक और गानों पे, इंस्ट्रूमेंट भी आजकल चल रहे हैं। खुदा ना करे कि अगला मरहला वो आए कि नोहे भी ऐसे बनने लगे कि धाएं धूं पीछे से आवाजें आ रही। अब ये डांस इस्लाम में हराम है, जरा सा भी मजहब का तस्वूर है तो खुल्लम खुल्ला गुनाह की हिम्मत नहीं है। मौलाई डांस कर लो, विलादत की खुशी में डांस कर लो, धमाल कर लो। तो खैर, ये तो मैंने उन लोगों की बात कही जो ओपनली अल्लाह और मासूमीन के अगेंस्ट नहीं जाना चाहते हैं, तो वो अपने गुनाहों को जरा सा मजहबी रंग दे देते। लेकिन बहरहाल एक आम नौजवान के एतबार से सोची, और नौजवान के इसमें फिर बूढ़े भी आ जाते हैं, ये क्या जरूरत है हमें? सुबह सुबह अपनी नींद कुर्बान करके उठ के नमाज पढ़े। बाज औकात नमाज के टाइमिंग बड़े ऑकवर्ड टाइमिंग होते हैं, नमाज के बाद जागे तो मुश्किल है, सो जाए तो नींद खराब है। क्या जरूरत है इतने सख्त तरीन, गर्म तरीन दिनों में भूखा प्यासा रहने? हर नेमत हमारे पास मौजूद है, हमें क्या जरूरत है? इतनी मेहनत के साथ हमने खून पसीना एक करके पैसे कमाए और 20% उठा के हम खुम्स के नाम पे दे दें, और क्या जरूरत है हमें अपनी लाइफ को इतना बोर बनाने की? ना गाने सुन सके, ना म्यूजिक सुन सके, ना डांस कर सके, ना किसी मिक्स गैदरिंग में जा सके, ना बच्चे की बर्थडे पार्टी को एंजॉय कर सके, ना शादी ब्याह को एंजॉय कर सके। जो शरई कंसेप्ट है बर्थडे पार्टी का या शादी ब्याह का, जरा बहुत ही जरा बोरिंग सा लगता है ना, बहुत ही ड्राई, बहुत ही खुश। ये फिर फर्क क्या रहा शादी के मौके का और जिंदगी के आम मौकों का? जिंदगी के बारे में तो लोग जो कहते हैं कि जिंदगी तो एक ही बार मिलती, चले वो तो गलत है। शादी के बारे में तो ठीक है ना कि शादी तो एक ही बार होती, ये आम आदमियों की बात कर रहा हूं। इसमें भी हमारे यहाँ कुछ चैंपियन लोग हैं, वो एक अलग चीज। तो अब इसके अंदर भी अगर हम जरा सा लुत्फ ना लें, मजा ना लें, अभी बहुत सारी चीजें आती। फिर आज की दुनिया ऐसी बन गई कि मजेदार चीजें वही लोगों को लगती हैं जो सब इस्लाम में हराम है। उर्दू के एक अदीब का जुमला है जो अक्सर मैं कोट करता रहता हूं, मुश्ताक अहमद यूसुफी, हाल ही में इंतकाल हुआ। हाल से मतलब ये कि 2-4 दिन नहीं बल्कि साल 1.5 साल। उनका एक जुमला है, और वो ये कि दुनिया में जितनी मजेदार चीजें आधी डॉक्टरों ने हराम कर दी, आधी मौलवियों ने हराम कर दी। है भी यही ना कि जितनी मजेदार चीजें, भाई ये मत खाना, तुम्हें हार्ट का प्रॉब्लम है और तुम्हें किडनी का प्रॉब्लम है और तुम्हें ब्लड प्रेशर का प्रॉब्लम है और तुम्हें शुगर का प्रॉब्लम है, और फिर ये है कि जो उससे बच के निकल जाए चीजें, ये हराम है, ये हराम है, ये अल्लाह के जायज नहीं है, ये फुला इसमें नजासत है, इसके अंदर फुला जबीये का मसाला है, इसके अंदर फुला मसाले। तो आखिर क्यों हम ये सब हेडेक क्यों पाले अपनी जिंदगी ऐसी क्यों ना बनाए जैसे बाकी सारी दुनिया के लोग हैं। और बाद लोग तो इसमें आके एक ऐसा नतीजा निकालते हैं कि कोई रब्त ही नहीं है, क्या बस इन्हीं चीजों में आप उलझे रहिए, दुनिया तो चांद और मरीख और कहां पहुंच रही है, आप कुएं के अंदर गिरे पड़ रहे हैं। यानी वो ऐसा नतीजा निकालते हैं जैसे गाने सुनने से इंसान चांद पे पहुंच जाता। मैं ज्यादा इसकी तफसील में जाना नहीं चाहता। अब्बास, इस सवाल का जवाब है अब्बास। किस सवाल का जवाब? कि हम क्यों इतनी जहमतें उठाएं, हम क्यों अपनी जिंदगी को इतना ड्राई बनाएं, हम क्यों इतनी मजे मजे की चीजें अपने आप पे हराम कर दें, हमको इससे मिलेगा क्या? गरचे ये सवाल पहली बार तो शद्दाद ने किया था, जब नबी वक्त ने जाकर कहा था कि अल्लाह को मानो, तो कहा मैं मान लूंगा तो मुझे मिलेगा क्या? तो कहा मसलन जन्नत मिलेगी। तो जन्नत क्या होती? नबी ने तफसील बताई, उसने तफसील याद करके कहा ऐसी जन्नत तो मैं खुद बना सकता हूं, वो फिर एक अलग बात है। लेकिन आप आज हमारे नौजवान भी ये सवाल करते, आज हमारी औरतें भी ये सवाल करती, और वाकई कभी मैं सोचता भी हूं जो गर्मी और पाकिस्तान इंडिया में बाज औकात तो एसी छोड़े पंखे भी नहीं होते, और अगर पंखे एसी हैं तो लाइट ही नहीं होती, उसके अंदर इतना अपने आप को जकड़ कर हिजाब और स्कार्फ और पांव में मोजे और सर के ऊपर चादर, ये सारा आखिर क्यों? इसे हमें मिलेगा क्या? इसका जवाब है अब्बास, और अब्बास का लकब बाबुल मुराद। देखिए, आज तक किसी गैर मासूम ने ऐसी कोई दुआ नहीं मांगी होगी जो अब्बास ने मांगी थी। अब मैं मासूमीन की दुआओं की बात तो नहीं करता हूं। अली ने दुआ करके अब्बास को लिया, और अब्बास ने जब से इस दुनिया में आके आंखें खोली, वहां से लेके आशूर की से आशूरा नहीं तासुआ 9 मुहर्रम की सेपहर तक हर जगह अब्बास ने एक ही जुमला सुना। जहां जाते हैं अब्बास एक ही चीज सुनने को मिलती है। बचपना है तो अभी घर के अंदर जो खवातीन हैं, अब्बास की बहनें हैं, अब्बास के जो महरम रिश्तेदार हैं, जो खवातीन हैं, उन्हीं की गोद में, इस गोद से उस गोद में, उस गोद से उस गोद में, हर जगह एक ही जुमला सुनने को मिलता है जो अब्बास को देखता। मतलब बहन ने लिया तो बहन ने देखा अब्बास को, भावज ने लिया तो भावज ने देखा अब्बास को, महल्ले की खवातीन आई उन्होंने अब्बास को देखा। तो बचपना, अभी घर के अंदर एक ही जुमला, घर से बाहर निकले महल्ले में, जो मैं बतौर मिसाल कह रहा हूं, इसको बिल्कुल तारीख के वाकयात ना समझिए कि अब मकतब में जाते हैं या जो महल्ले के बच्चे हैं उनके दरमियान बैठते हैं तब एक जुमला सुनते हैं, सड़क पर आते जाते, मस्जिद में जाते हुए, घर आते हुए, कहीं पर कोई अपने बाबा का सहाबी नजर आ जाए, उसने अब्बास को देखा, उसने एक जुमला कहा। अब्बास जवान हुए, अब जब अब्बास की जवानी को लोग देखते हैं, अली याद आते हैं, कमर बनी हाशिम, एक जुमला जबान पे आता। मां के पास आते मां भी एक ही जुमला दोहराती। यहां तक के करबला पहुंच गए और आशूरे से एक दिन पहले तासु आ गए 9 मुहर्रम, और एक तरह से उमर साद ने तो जंग छेड़ दी थी। 9 मुहर्रम की सेपहर को उमर साद ने पहला तीर चला दिया था, जंग शुरू हो गई थी। आका हुसैन ने एक रात की मोहलत मांगी दी, जो अल्फाज भी आप कही, वहां तक अब्बास ने, उस रात तक अब्बास ने वो जुमला सुना। और वो जुमला क्या था? हर तरफ से यही आवाज आती है कि ये अच्छा, ये अब्बास, अरे ये तो वो है कि अली ने इसको ये कह के मांगा था कि मुझे अपनी बहादुरी का वारिस हो जानशीन चाहिए। अब्बास बहुत छोटे हैं, अभी एक हफ्ते के, 10 दिन के, 1 महीने के, 6 महीने के, 2 साल के, जिस खातून की गोद में जाते हैं, अच्छा ये अब्बास है, हाँ इसी के लिए तो अली ने कहा था कि मुझे अपना वारिस हो जानशीन चाहिए। मस्जिद, मदरसा, घर, सड़क पे आते जाते अली का कोई साहबी नजर आया, अच्छा ये अब्बास है, इसी के लिए तो अली तड़प तड़प के कैसा कहते थे हम लोगों से। मैं बात को मुख्तसर करता हूं, बात को फैलाने की क्या जरूरत, लेकिन बात को नतीजे तक पहुंचाने के लिए आखिरी जुमला। 9 मुहर्रम को जब उमर सात ने जंग छेड़ दी, शुरू कर दी, हुसैन को 1 रात की मोहलत चाहिए थी या 1 रात की मोहलत मजीद उनको देना थी, जंग को अगले दिन तक ले जाना था, तो भेजा हुसैन ने उमर सात से मुजाकरात के लिए, किसको भेजा, अब्बास को। देखिए अब्बास जो है वो तलवार चलाने वाले, मुजाकरात के लिए अलग किस्म के लोग होते हैं और तलवार चलाने वाले अलग होते हैं। डिफेंस मिनिस्ट्री अलग होती है और फॉरेन मिनिस्ट्री अलग होती है। उमूमन मुजाकरात के लिए भेजा जाता है बूढ़े लोगों को, बहुत ही जो इंटेलेक्चुअल और दानिश्वरों की सफ में आते हैं, लेकिन ये अब्बास तो अली का वारिस। जिस तरह अली के बारे में यह है कि अली में मुतजाद सिफतें जमा हो गई, मुसल्ले पर आके देखो तो उससे बड़ा आबिद और जाहिद कोई नहीं मिलेगा, मैदान में जाके देखो तो उससे बड़ा मुजाहिद कोई नहीं मिलेगा, मिंबर पे जाके देखो तो उससे बड़ा आलिम कोई नहीं मिलेगा। ये सब अलग अलग चीजें एक आदमी में जमा नहीं होती, और यही अब्बास की खासियत है। अब्बास जैसा इबादत गुजार नमाजी भी आपको कोई नहीं मिलेगा, अब्बास जैसा इल्म रखने वाला भी कोई आपको नहीं मिलेगा, और अब्बास जैसा तलवार चलाने वाला भी आपको कोई नहीं मिलेगा। अब्बास सिर्फ एक आशूरे का दिन, मेरे जुमला मैंने कह दिया ना कि पूरी पूरा दिन छोटी सी फौज को लड़ा दिया इतने बड़े लश्कर से, ये जर्नेल की काबिलियत होती। और अब्बास का इल्म अगर देखना है तो 8 ज़िलहिज का अब्बास का वो खुतबा इंटरनेट पे आपको मिल जाएगा, मैंने भी कई बार पढ़ा, शारजा के मिंबर पे कई और उलमा ने पढ़ा, दुनिया भर में आजकल पढ़ा जा रहा। जब आका हुसैन अपने हज को उम्रे में बदल कर मक्का छोड़ के करबला की जानिब जा रहे थे, बजाहिर कूफा लेकिन करबला, तो जाने से पहले, मक्का छोड़ने से पहले अब्बास को भेजा कि तुम जाओगे खाने काबा की छत पे खड़े होके वो खुतबा दोगे जो हुसैन के स्टैंड को वाजे करेगा कि हुसैन क्यों जा रहे, कहां जा रहे। अब्बास को भेजा खुतबा, खुतबा भाई आप भी मजलिस पढ़ने के लिए किसी खतीब को मिंबर पे बुलाते हैं, चेक करते हैं कि इसका इल्म कितना, हर जाहिल को नहीं बिठाते हैं, जो आपके एतबार से बेस्ट अवेलेबल हो उसी को आप बुलाते हैं। हुसैन ने अपने पूरे लश्कर में से अब्बास का इंतखाब किया कि तुमको जाकर मेरे बिहाफ पे इनको बताना ये जिहाद का मकसद, और अब्बास ने उस खुतबे का पहला जुमला ही वो तारीखी जुमला कहा जो आपने आज से 20 दिन पहले हर जगह सुना होगा, वो तारीखी जुमला जो अब्बास का नुक्ता है फजाइल में, वो यही ना कि मेरा बाबा वो है, हुसैन के बारे में कहा कदू में अभी, हुसैन का बाबा वो है जिसके आने से एक आम घर किबला बना और काबा बना। बहुत आजकल आप मजालिस में मुख्तलिफ अंदाज से महफिलों में सुनते हैं ये काबा था लेकिन किबला नहीं बना जब तक अली नहीं आया। ये पहली बार ये जुमला दुनिया की तारीख में अब्बास ने कहा कदू में अभी, और अगला जुमला भी वो कि फरस्तक का एक बहुत ही मशहूर कसीदा है चौथे इमाम के हवाले से, वो चौथे इमाम जिनका तस्किरा कल होना, ये जब वो हज के लिए आए और मजमा छटा और हुक्मरान ने देखा और पूछा कौन है, जानता तो है लेकिन ये भी एक तरीका होता है किसी को किसी तौहीन करने का, कौन है का तू नहीं जानता, ये वो है कि काबा इसकी मारिफत रखता, मगर ये शेर फरजदा का जो दुनिया की तारीख में कयामत तक के लिए जरबुल मसल बन गया, कोई हैसियत नहीं रखता अब्बास के जुमले के आगे, जो इसी खुतबे में अब्बास का तीसरा जुमला, कहा कि सारी दुनिया आके काबे का तवाफ करती है और हुसैन वो है कि जिसका तवाफ काबा करता। और अज़्ज़ाक ने तो कहा था ना कि इसे तारिफुल काबा वल बता, कि ये वो है तू नहीं पहचानता, काबा पहचानता। पहचानता है का लफ्ज अलग है और ये जो कि सारी दुनिया काबे का तवाफ करे, काबा इसका तवाफ करे। ये अब्बास है, ये अब्बास का, अब्बास नहीं, अब्बास का इल्म है। वही अली जैसी शान नजर नहीं आ रही। मुसल्ले पे जाके देखो तो ऐसा इबादत गुजार मिंबर कूफा से लेकर खाने काबा की छत तक गया हो। अली का मिंबर कूफे में था, अब्बास का मिंबर खाने काबा। ऐसा बेमिसल खुतबा। खाली एक नहीं, और भी अली अब्बास के खुतबात हैं। इसीलिए अब्बास का चौथा लकब भी बता दूं। आज की तकरीर में अब तक अब्बास के अलकाब आए, अल फकीह। यह अब्बास का एक लकब है, दीन को समझने वाला। जो कल आका हुसैन की विलादत की महफिल में आखिर आखिर में जुमला आया था कि आका ने कहा कि मेरे जद रसूलुल्लाह ने कहा, अल मारूफो बे कदर अल मारिफा, जब कोई नेकी करो तो देख के करो कि सामने वाले के पास दीन की कितनी समझ है, मारिफत कितनी। इसी को दूसरे अल्फाज में फिक कहते हैं, फिक माने अंडरस्टैंड। अब्बास का लकब है दीन को समझने वाला और बहादुरी की ये कैफियत कि खुद अब्बास भी एक जुमला कह रहे हैं। जहां से बात जरा सी अब्बास के इल्म पे चली गई थी, मैं वापस आता हूं। क्या हुसैन मुजाकिरात के लिए अब्बास जैसे को भेज रहे हैं? देखिए, एक तो उम्र ऐसी है कि ऐसा नौजवान आदमी मुजाकिरात के लिए मुनासिब नहीं होता है। जो जवान है, जोश है, जोशे जवानी है, जज्बात में आ सकता है, मुजाकिरात के लिए बहुत ठंडे दिमाग का आदमी चाहिए। अब्बास बहुत ठंडे दिमाग के भी। हमारे यहाँ पता नहीं क्यों गलत फहमी हो गई अब्बास का जलाल। इतनी गलत फहमी हो गई है कि बाज लोग अपने बच्चों का नाम अब्बास नहीं रखते और कुछ रखकर नाम बदल लेते हैं कि मौलाना। ये बहुत बच्चे में गुस्सा बहुत है, हर चीज को तोड़ता फोड़ता है। किसी ने कहा ये नाम का असर है तो नाम बदल लो। अब्बास अगर ऐसे जोशो जलाल होता ना तो मैदान करबला में आखिर वक्त तक अपनी तलवार के ऊपर काबू ना पाते। अब्बास का जितना जोशो जलाल है वो हुक्मे खुदा के ताबे है। देखिए हबीब इब्न मुजाहिद उम्र के एतबार से हुसैन के बराबर है, यानी तकरीबन 60 साल। ये होता है आदमी मुजाकिरात के लिए जो भेजा जाए, डायलॉग के लिए, बातचीत के लिए। उम्र इतनी है, अब जरा सा आदमी के अंदर सब्र आ जाता, वो बर्दाश्त ना कर सके। यही जुमला तो है ना कि आशूर के दिन आका हुसैन ने हबीब से कहा था कि जाओ और फौजी यजीद से कहो कि इतनी मोहलत दे दे कि हम नमाज पढ़ ले जोरैन की नमाज, जंग रोक दो। गई और ऐसा जवाब वहां से मिला कि बर्दाश्त ना कर सके। कहा कि आका अब ये नमाज तो मैं आपके नाना के पीछे जन्नत के किनारे पढ़ूंगा, मुझसे बर्दाश्त नहीं है, तलवार चला ली। अब्बास हबीब से उम्र में तकरीबन आधे, जवानी और ताकत पूरे कर आशूरे के दिन सुबह से शाम तक कहीं आपको नजर नहीं आएगा कि अब्बास ने वो जलाल दिखाया हो जो हुक्म इमाम या हुक्म खुदा से हटकर हबीब से बर्दाश्त ना हुआ। हबीब जैसा सोबर और सब्र करने वाला। अब्बास की बड़ी बड़ी ये क्वालिटीज हैं जिनको मैं वक्त कम होने की बिना पर जल्दी जल्दी समेट रहा हूं। मुजाकिरात के लिए हुसैन ने अब्बास को भेजा, लेकिन साथ में हबीब इब्न मुजाहिर को भी और एक और साहबी को भी, बास किताबों में है कि बुरैर हमदानी, उनको भेज दी। ये दोनों मौला के साहबी, यानी अब्बास के चचा के बराबर। मौला का जमाना देखे हुए, मौला के साथ उठे बैठे गए। अब अब्बास ने जिस तरह बात की वो तो इस वक्त मौका नहीं है, और ये तो मुहर्रम के मजालिस में आप सुनते हैं। अब जब वापिस आ रहे हैं, बात हो गई उमर साद से, एक रात की बात हो गई, तय हुआ कि चले कल सुबह जंग होगी, और ये बात तय करके वापस आए। तो हबीब ने बुरैर से, बुरैर ने हबीब से कहा। अब ये दोनों बूढ़े आपस में बात कर रहे हैं। जब दो बूढ़े आदमी मिलते हैं ना तो बहुत पुरानी पुरानी बातें छेड़ देते हैं, बल्कि जवान तो जरा सा उकताहट महसूस करने लगते हैं कि बहुत पुरानी बात हो रही। बात छेड़ दी दोनों ने। हबीब ने कहा, बुरैर याद है वो रात जब मेरे मौला ने मादर अब्बास से शादी की थी और वो मौके पे मौला उस मौके पे मौला कितने खुश थे। बुरा ने कहा बेशक वो तो मंजर आंखों के सामने हर वक्त रहता तो भूला ही नहीं भूलता। और कहा ये भी याद है कि मौला उस खुशी के आलम में बार 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 कौन सा जुमला कह रहे थे, एक ही जुमला कह रहे थे। कहा कि हाँ दिल पे नक्श है, बार बार कह रहे थे कि शादी तो सिर्फ इसलिए की है कि मुझे अपनी बहादुरी का एक वारिस चाहिए जो करबला में मेरे हुसैन के काम आए। ये नकल बिलमाना कर रहा हूं। अब ये दोनों बुजुर्ग 35 साल पुरानी बात याद कर रहे हैं, मेरे मौला की शादी। अब बजाए ये अपने माजी में खोए हुए बात कर रहे हैं, लेकिन अब्बास फकीह समझ गए कि बुजुर्गों ने बात क्यों छेड़ी। एक मर्तबा अंगड़ाई ली, अब्बास तो इतने तवील कामत थे, घोड़े पे बैठते थे तो पांव रिकाब में नहीं जमीन तक पहुंचते थे, अंगड़ाई। और का अतशज्जअनि या अम्मा, ऐ मेरे चचा कि आप मुझे जोश दिला रहे हैं, जाके आका से इजाजत लेके आइए कल शाम से पहले पहले दारुल अमारा पे आका हुसैन का अलम लहरा रहा होगा। तब दो बातें थी, अब्बास अपनी शुजात बता रहे, गलत बयानी नहीं कर रहे कि अकेला अब्बास काफी है 30,000 के लश्कर के लिए। अगले दिन साबित भी किया, 30,000 की फौज को भगा के फरात पे कब्जा किया था, जबकि हुसैन ने अब्बास को तलवार नहीं ले जाने दी थी। कहा था खाली नैजा लेके जाना, तुम्हें जंग नहीं करना है, तुम्हें सिर्फ अपना डिफेंस करना, खाली नैजे की, जिसके खाली नैजे में ये ताकत थी कि 30,000 की फौज को फरात के किनारे से भगा दिया। और वापसी में भी आ सकते थे अगर मश्क की हिफाजत का ख्याल ना होता, तो अगर ये तलवार लेके जाता, यानी ये शिजात, अब्बास का इल्म, अब्बास का सब्र, अब्बास का फिका में कमाल, अब्बास की इबादत और फिर अब्बास का की शिजात और बहादुरी। लेकिन खास बात ये थी जिसके लिए मैंने ये पूरी तमहीद बांधी कि बचपने से अब्बास ने जुमला सुनना शुरू किया और आशूर की शब आशूर तक ये जुमला सुना और उन लोगों से सुना जो खुद गवाह है उस शादी के। क्या बात, तुम्हें तो मेरे मौला ने करबला के लिए मांगा था, एक वारिस की तमन्ना थी कि मेरा एक वारिस हो करबला। तो अब्बास पूरी जिंदगी एक जुमला सुनते आए, बचपने से लेके जवानी से लेके इस मंजिल तक, तुम्हें तो तुम्हारे बाबा ने करबला के लिए मांगा। फिर एक मरतबा शुरू करूं बात को, अब्बास अभी बचपने में खवातीन की गोद में जाते हैं या खवातीन के सामने, 2 साल की उम्र है, 2.5 साल की उम्र है, हर औरत देखती है ये अब्बास है ना, हाँ इसी के लिए तो अली कहते थे। अली का उम्मुल बनीन की शादी से पहले का सवाल जवाब इतना मशहूर था और आशूर शब आशूर शुरू होने तक हबीब इब्न मुजाहिर से भी ये जुमला सुना। सारी जिंदगी अब्बास की तमन्ना ये थी, अब्बास की मुराद ये थी, अब्बास की हाजत यह थी कि जल्दी से वो वक्त आए जिसके लिए मेरे बाबा ने मुझे मांगा है, जिसके लिए मेरे बाबा ने इतना बारगाह इलाही में हाथ फैला फैला के सवाल किया, जिसके लिए मेरे बाबा ने मेरी मादर ग्रामी से शादी की। मैं अपने बाबा की उम्मीद पूरी करूं, मैं दिखाऊं दुनिया को, यह अब्बास की दुआ थी। और मैं एक जुमला फिर दोहरा दूं, करबला में जितने मुजाहिद, जिसमें अली अकबर को भी शामिल कीजिए, जिसमें कासिम को भी शामिल कीजिए, जिसमें तमाम बनी हाशिम के जवानों को भी शामिल कीजिए, किसी की करबला के हवाले से वो दुआ न थी जो अब्बास की थी। भाई अली अकबर ने कभी ये नहीं सुना कि मुझे मेरे बाबा ने करबला के लिए मांगा, कासिम ने कभी ये जुमला नहीं सुना कि मेरे बाबा ने करबला के लिए मांगा। अगर तावीज था भी तो वो भी छुपा के रखा गया था, तो जब पता ही नहीं एक चीज तो कभी दुआ भी नहीं होगी की होगी। वो यही दुआ करते होंगे कि हमें अल्लाह अब हमारे आका की मदद का मौका दे। लेकिन अब्बास तो बचपने से सुनते आए, तो अब्बास की तो सबसे ज्यादा दुआ थी, उठते बैठते चलते फिरते हर इबादत नमाज रोजा रमजान हज अरफा जल्द अज जल्द वो मौका। और फिर जब वो मौका आ गया, हुसैन ने कहा अब्बास सब तलवार चलाएंगे, तुम नहीं चला सकते। जिंदगी भर की तमन्ना, 34 साल अब्बास की दुआ, नमाज शब और शब अरफा और शब कदर में तड़प तड़प के मांगी जाने वाली दुआ रोक दिया गया। अब अब्बास की हाजत यह है कि मुझे मैदान में जाने दिया जाए, बाबा की तमन्ना पूरी करो। अब्बास की मुराद यह है, लेकिन अब्बास ने कहा आका ने मना कर दिया, आका के हुक्म पर मैं अपनी हाजत कुर्बान करता हूं, आका के हुक्म पर मैं अपनी मुराद कुर्बान करता हूं। और आका किसे कहते हैं? इमाम कौन होता है? इमाम अल्लाह का नायब है इस दुनिया में। इन्नी जाएलुन फिल अर्ज़ खलीफा, नायब है अल्लाह का, जो इमाम कहे गोया अल्लाह कह रहा। अब्बास ने कहा खुदा बंदा मेरी सबसे बड़ी तमन्ना तेरा हुक्म आ गया, तेरे हुक्म पर मेरी मुराद कुर्बान, तेरे हुक्म पर मेरी हाजत कुर्बान, तेरे हुक्म पर मेरी दुआ कुर्बान। हमसे कहा जाता है हिजाब करो तो पूछती है क्यों करें भाई, हमें मिलेगा क्या, फायदा क्या। नौजवान से कहते हैं कि भाई एंटरटेनमेंट में गाना हराम है, डांस हराम है, मिक्स गैदरिंग हराम है, तो आखिर क्यों छोड़ दे। बच्चे से कहा जाता है फुला फुला चीज ना खाना, ये जबीह का और नजासत तहारत का मसला है, तो क्यों अपनी जबान के चस्के छोड़ दे। हम तो इतनी इतनी सी बातों के ऊपर हुक्म खुदा कुर्बान कर देते हैं, जरा से जबान के चट्टे मट्टे के लिए, जरा से आधे घंटे के एंटरटेनमेंट के लिए। अब्बास 34 साल की मुराद, 34 साल की हाजत, 34 साल की दुआ कुर्बान कर रहा हुक्म खुदा पर। तो अल्लाह का तो निजाम यही, मेरे लिए एक कदम आगे बढ़ोगे मैं 10 कदम आगे बढ़ूंगा। एक हुक्म मेरा मान के तो देखो, मैं तुम्हारी हजारों दुआएं कबूल करूंगा। अब्बास ने एक तमन्ना कुर्बान की, एक मुराद, एक हाजत। अल्लाह ने कहा कयामत तक तेरे नाम पर जो कोई मुराद लेके आएगा, जो कोई हाजत लेके आएगा, जो कोई दुआ लेके आएगा, अब्बास उसकी दुआ फौरन कबूल। तूने मेरे लिए एक कुर्बानी दी है, परवरदिगार अब तेरे नाम पे कायनात का निजाम चलाए। ये है हल जजाउल एहसान इल्ल एहसान, ये है जो खुदा कहता है मेरा जिक्र करो मैं तुम्हारा जिक्र करूंगा, मेरा शुक्र करो मैं तुम्हारा शुक्र करूंगा, शुक्रिया अदा करूंगा, थैंक यू कहूंगा। पूरा इसरा 1,24,000 अंबिया दुनिया में भेजे गए ताकि हमें हुक्म खुदा पे चलाएं। अब्बास की सीरत के इस पहलू ने तमाम अंबिया की मेहनतों का नतीजा हमारे सामने रखा। 12 इमामों ने सारी जिंदगी जिहाद इसी बात का किया कि लोगों को हुक्म खुदा के ऊपर चलाएं। अब्बास की इस कुर्बानी ने, कुर्बानी वाज़े कर दिया हमारे लिए कि हमें इसके मिलेगा क्या। और ये तो इस दुनिया की बात है, आखिरत में देखिएगा। मसाइब नहीं पढ़ना चाह रहा हूं, लेकिन एक जुमला कहना चाह रहा हूं कि आखिरत में जब फातिमा जहरा शफात करने के लिए आएंगी उम्मत की, फातिमा के पास इतना सामान्य शफात है, इतना सामान्य शफात। फातिमा के तो सारे बेटे मजलूम शहीद किए गए, इतना सामान्य शफात है, लेकिन फातिमा उस पूरे सामान्य शफात में से इंतखाब करेंगी तो अब्बास के कटे बाजुओं का। इस दुनिया में भी अब्बास बाबुल मुराद और बाबे हाजत है, बाबुल हवाइज है, और आखिरत में भी अब्बास ही के नाम का सिक्का चलेगा। हत्ता फातिमा अपने मोहसिन को लेके नहीं आएंगी, एक अब्बास के गड़े बाजू लेकर आएंगी। यह है सीरत अब्बास का अहम तरीन पैगाम। और ऐसे बेटे के लिए हुसैन अली ने पैगाम दिया, फिर मां भी ऐसी होनी चाहिए। चुनाचे हर एक को मालूम है, मशहूर वाकयात है, लेकिन मैं अपनी तकरीर का इख्तिताम इसी पे कर रहा हूं। बुलाया एक दिन अपने भाई अकील को और कहा भाई अकील, आप अरब में इल्म नसब के सबसे बड़े माहिर हैं, इल्म अंसाब। मैं चाहता हूं कि मुझे अपनी बहादुरी का एक वारिस मिले, किस कबीले में शादी करूं। अच्छा, अब यहां पे उलमा एक नुक्ते की बात और कहते हैं, ये जो चीज अकील को मालूम है कि अली को नहीं मालूम होगी। کبھی ایک سوال اس لیے کیا جاتا ہے تاکہ سامنے والے کے دل میں بھی تمنا پیدا کی جائے، لا علمی کی وجہ سے نہیں کیا جا رہا. ہو سکتا ہے علی کا یہی جملہ سبب بنا ہو کہ عقیل نے سوچا ہو کہ جب میرا چھوٹا بھائی کربلا کی تیاری کر رہا ہے تو مجھے بھی کچھ تیاری کرنا چاہیے، اور یہ سبب بنا ہو مسلم ابن عقیل کی ولادت کا. یہ ایک الگ موضوع ہے. عقیل نے کہا کہ اے علی، یہ عام سا سوال نہیں، تمہیں اپنی بہادری کا وارث چاہیے تو قبیلہ میں ایسا ہی چنوں گا، ایک رات کی مہلت دو. اگلے دن آئے اور کہا کہ اے علی، میں نے عرب کے سارے قبیلوں کے بارے میں رات بھر دوبارہ اپنے ذہن کو تازہ کیا، قبیلہ بنی کلاب سے زیادہ بہتر کوئی قبیلہ نہیں، کیونکہ یہ قبیلہ اپنی بہادری میں مشہور تھا، اتنا کہ عرب کے لوگ اپنی تلواروں پر اس کا نام لکھواتے تھے. تو کہا، علی نے کہا کہ بھائی عقیل، تو بڑا بھائی اور 20 سال بڑا، 20 سال باپ کی طرح ہوتا ہے، بابا تو دنیا سے چلے گئے، اب آپ ہی بڑے ہیں خاندان کے، آپ میرا رشتہ لے کے جائیں. عقیل کے لئے بنی کلاب بہت دور تو نہیں تھے، مدینے سے باہر ہی رہتے تھے. وہاں پہنچے تو عرب میں ایک عام دستور تھا کہ مہمان آتا ہے 3 دن تک تو کوئی سوال ہی نہیں کرتے کہ تم ہو کون اور کیوں آئے. چنانچہ سردار نے استقبال کیا اور 3 دن مہمان رکھا. 4th دن کہا کہ آپ 3 دن سے ہمارے مہمان ہیں، اب 4th دن آ گیا ہے، اب آپ یہ بتائیے کہ آپ ہیں کون. کہا کہ میں، نام سنا ہے تم نے بنی ہاشم کا، بنی ہاشم کو کون نہیں جانتا، عرب کا شریف ترین قبیلہ. اور کہا کہ ابو طالب کا نام سنا ہے. کہا یہ کیا ہے، کیسے سوال آپ کر رہے؟ ارے سید حرم، ارے بتا کے مالک، ارے بیضت العرب، بیضت البلد کے مالک، ابو طالب کو کون نہیں جانتا. کہا میں ابو طالب کا بیٹا عقیل. بس ایک بار سرکار اپنی جگہ سے کھڑا ہو گیا، کہا کہ آپ نے اب تک اپنا تعارف نہیں کرایا تھا، بیضت البلد کا بیٹا ہمارے یہاں آئے، سید البتہ کا بیٹا ہمارے یہاں آئے، وارث کعبہ کا بیٹا ہمارے یہاں آئے، ہمیں پتہ ہی نہیں چلا، ہماری تو آج خوش قسمتی جنت کھل گئی ہمارے لیے. تو آپ ایسے ہی آئے تھے کہ کوئی کام ہے؟ کہا نہیں ایک کام ہے، ہمارے قبیلے کو بھی جانتے ہو اور ابھی تم نے میرے بابا کا تذکرہ بھی کر دیا، میں یہ چاہتا ہوں کہ اپنے خاندان کا رشتہ تیرے خاندان سے ملا دوں. سردار نے سنا، کہا کہ بہترین خاندان ہے تو کس کا رشتہ آپ لے کر آئیں؟ کہا کہ اپنے چھوٹے بھائی علی کا. سردار کو یقین نہیں آ رہا، علی کا رشتہ اور آپ میرے قبیلے میں لائیں؟ آقا، میری اپنی بیٹی، جوان بیٹی، شادی کے قابل ہے، بھئی یہ رشتہ ہمیں منظور ہے، قبول ہے، فوراً تیاری کیجئے شادی. عقیل نے کہا نہیں بھائی، اس طرح یہ شادی نہیں ہوگی، اسلام کا حکم بھی ہے، لڑکی سے پوچھنا ضروری، اگر وہ راضی ہے تو یہ شادی ہوگی. سردار اپنے گھر آئے. اچھا، دنیا بھر کی ماؤں کا ایک ہی طریقہ ہوتا ہے، مسلمان ماں بیٹی شادی کے قابل ہو تو ماں کے ذہن پہ ایک ٹینشن آتی ہے، جلدی سے بیٹی کی شادی ہو اور پھر شادی بھی کسی اچھی جگہ ہو. ہر ماں کی تمنا ہوتی کہ میری بیٹی کی شادی کسی اچھی جگہ ہو، اگر آلریڈی ماں کی شادی بھی اچھی جگہ ہوئی جیسے سردار کی بیوی، تو میری بیٹی اس سے بھی بہتر جگہ جائے. اور پھر شوہر بیوی میں اکثر بات ہوتی رہتی تھی کہ بھائی بیٹی شادی کے قابل ہو گئی ہے، کوئی رشتہ آ رہا ہے نہیں آ رہا. سردار پہنچا خیمے میں، اپنے خیمے میں، یہ قبیلہ ذرا سا خانہ بدوش ٹائپ کا تھا، خیمے بنا کے رہتے تھے. اب یہ جگہ سنتی ہو، سنتی ہو تم بہت پریشان تھی کہ ہماری بچی کا کیا ہوگا، اس کا رشتہ، کوئی اچھا رشتہ چاہیے. ایک بہترین رشتہ آیا. اس نے کہا کس کا رشتہ؟ کہا نہیں، بہترین، اس سے بہتر رشتہ کائنات میں ممکن نہیں. ماں سمجھی ہوگا کسی بادشاہ کا رشتہ، ہم لوگ تو ایک قبیلے کے سردار ہیں، وہ بڑا بادشاہ ہوگا. کہا بتاؤ تو صحیح کون ہے؟ کہا یہ رشتہ ایسا بتانے والا نہیں ہے، پہلے 2 رکعت نماز شکرانہ پڑھو، پھر میں بتاؤں گا کس کا رشتہ. میرے مرحوم استاد مولانا اظہر حسن زیدی صاحب یہ جملے پڑھتے تھے، میں انہی کے جملے دوہرا رہا ہوں. 2 رکعت نماز شکرانہ پڑھو، پھر یہ بتایا جائے گا، یہ ایسے بتانے والا رشتہ نہیں ہے. مومنہ حیران کہ یا اللہ یہ کون سا ایسا رشتہ آ گیا، جلدی جلدی وضو کیا، دو رکعت نماز پڑھی اور پھر کہا اب تو بتا دو کہ ابو طالب کے بیٹے علی کا رشتہ آیا. یقین نہیں آ رہا ہے سردار کی بیوی کو، کہا تم نے کیا کہہ دیا، صحیح کہہ رہے ہو، ارے رسول اللہ کا داماد اور وہ ہمارا داماد بنے، کیا ہماری ایسی قسمت تو تقدیر کھلی، داماد ہے رسول وہ ہمارا داماد قرار پائے، کائنات کی عورتوں کی سردار ہماری شہزادی فاطمہ زہرا کا شوہر ہماری بیٹی کا شوہر بنے، ارے دیر کس بات کی ہے، جلدی سے ہاں کر دو کہیں یہ رشتہ ہاتھ سے نہ چلا جائے. سردار نے کہا میں تو ہاں کر چکا ہوں، وہ نہیں مانتے. لڑکے والے کہتے ہیں جب تک کہ لڑکی سے پوچھ کر اجازت نہ لو. فوراً سردار کی جو بیٹی ہے اس کی جو سہیلیاں ہیں اس کی ایج گروپ کی لڑکیاں بلائی گئیں جو بہت کلوز تھی، اور کہا جا کے پوچھ لو، نام اس لڑکی کا فاطمہ ہی ہے، فاطمہ کلابیہ جو بعد میں ام البنین کہلائیں، کہا جا کے پوچھ لو کہ یہ رشتہ آیا ہے تمہیں قبول ہے. اب یہ سہیلیاں گئیں دریافت کیا، فاطمہ کلابیہ یعنی ام البنین نے کہا کہ بھائی میرے رشتے کا پورا اختیار والدین کے ہاتھ میں، میں کچھ نہیں بولتی، صرف اتنا بتانا چاہتی ہوں کہ کل رات کو جب میں سوئی تو خواب میں میں نے دیکھا کہ کوئی بہت ہی نورانی بیوی آتی اور آنے کے بعد اپنے ہاتھ سے، اب یہ خواب دیکھ رہی، اپنے ہاتھ سے مجھے دلہن بنایا، دلہن بنانے کے بعد میری پیشانی کو بوسا دیا، اور بوسا دینے کے بعد کہا کہ تو میرے بیٹے عباس کی ماں بننے والی. میں نے گھبرا کے پوچھا کہ بی بی آپ کون ہیں، کہا میں رسول کی بیٹی فاطمہ زہرا سلام اللہ علیہا. خواب ماں تک پہنچا، باپ تک پہنچا، رشتہ طے پا گیا، میرا مولا آیا بارات لے کے، نکاح ہوا اور فاطمہ اطلاع دیا جو بعد میں ام البنین کہلائیں، رخصت ہو کر محلہ بنی ہاشم میں آ گئی. آج محلہ بنی ہاشم کا منظر ہی کچھ اور، سارے محلے میں سخت ترین پہرا لگا، 12 برس کا بچہ بھی اپنے گھر سے باہر نہیں نکل سکتا ہے، علی کا حرم آ رہا. یا 28 رجب کو جب حسین کا قافلہ چلا تھا تو ہم نے یہ منظر دیکھا تھا، یہ اس سے پہلے جب ام البنین ودا ہو کے یہاں پہ آئی، بہت دور سے آ رہی ہے نا، باہر سے آ رہی ہے نا، پورے مدینے سے گزر کے آئی، خاص اہتمام تھا پردے کا. اور پھر مولا کے گھر میں داخل، یہ وہی گھر ہے جہاں اس سے پہلے فاطمہ زہرا رہ چکی. جیسے ہی گھر میں داخل ہوئی پہلے تو وہی دیوڑی پہ بیٹھ گئی، دروازے کے چوکھٹ کو بوسا دی، خوش قسمتی شکر کا سجدہ کیا پروردگار کی بارگاہ. حسن حسین نے یہ منظر دیکھا، ہماری ماں آ کے یہاں دروازے پہ بیٹھ گئی ہیں، تڑپ کے آگے بڑھ، کہا مادر گرامی آپ یہاں کہاں بیٹھی ہیں، آئیے گھر میں تشریف لائیے. زینب و کلثوم دوڑ کے آئیں اور ایک مرتبہ کہتی ہیں، اب دونوں کی عمر 20 سال سے اوپر ہے، اور آ کے کہتی ہیں اماں آپ یہاں کہاں بیٹھی ہیں، یہ آپ کی جگہ نہیں ہے، آئیے ہم نے آپ کے لیے مسند بچھائی. اور حسنین کا مادر گرامی کہنا ہے اور زینب کا اماں کہنا ہے، ام البنین تڑپ تڑپ اٹھتی ہیں، شہزادوں شہزادیوں مجھے ماں نہ کہو، تمہاری ماں تو شہزادی فاطمہ تھی، میں تو تمہاری کنیز ہوں، میں تو تمہاری خدمت گزار ہوں، میں تو تمہاری خدمت کے لیے آئی. غرض یہ کہ شہزادوں اور شہزادیوں نے محبت کی انتہا کر دی اور ام البنین نے عقیدت کی انتہا. ایک سال گزرا، 4 شعبان 26 ہجری کا دن آیا، ام البنین پورے حمل سے ہیں، میرا مولا مسجد النبوی میں جا کے بیٹھ گئے. تقریر کے شروع میں چوتھے امام کے بارے میں تھا، تقریر کے آخر میں انہیں کے دادا علی ابن ابی طالب مسجد میں بیٹھے. ایک مرتبہ گھر سے غلام آیا اور کہا کہ مولا کنیز پیغام لے کر آئیے، مبارک ہو مبارک ہو آپ کے یہاں بیٹا ہوا. پہلا تو میرا مولا شکر کے سجدے میں گرا اور اس کے بعد ام البنین کے حجرے میں داخل ہوا. ام البنین بستر پہ لیٹی ہیں، زینب ماں کی خدمت کے لیے سرہانے ہیں، اور ام البنین کے پہلو میں ننا سا بچہ 4 شعبان. میرے مولا نے دیکھا، جھکے جھک کے بچے کو اٹھایا، لیکن بچہ اٹھا رہے ہیں، ام البنین کے چہرے پہ نگاہ پڑ گئی، دیکھا ام البنین بہت پریشان نظر آ رہی ہیں. कल आपने सुना था हुसैन की विलादत से पहले फातिमा परेशान थी, आज सुनिए अब्बास की विलादत के मौके पर उम्मुल बनीन परेशान है। अली ने कहा उम्मुल बनीन खैरियत तो है, अल्लाह ने औलाद दी, सही सालिम दी और बेटा दिया, एक माँ को इससे ज्यादा क्या चाहिए, परेशान क्यों? कहा मौला परेशान इसलिए हूं कि जब से ये पैदा हुआ इसने आंखें नहीं खोली। मौला मुस्कुराए, मौला को अपना पैदाइश का वक्त याद आ गया, यही कंप्लेन और शिकायत तो मेरी माँ बिनते असद ने रसूलुल्लाह से की थी। कनीज से कहा कि जाओ जाके मेरे हुसैन को बुला के लाओ। हुसैन आए, बाबा आपने मुझे क्यों बुलाया? कहा बेटा हुसैन, बाप एक तोहफा तुम्हें देना चाहता। और ये कहकर बच्चे को हुसैन की आगोश में दिया, ये बच्चा हुसैन की गोद में गया और जैसे ही गया एक मरतबा आंखें खोल के हुसैन के चेहरे की जियारत की। इस बच्चे ने इस दुनिया में सबसे पहली जियारत भी हुसैन की है और तमन्ना ये थी कि आखिरी जियारत भी हुसैन की करूं। लेकिन मौलाना जैदी साहब कबीला कहते थे कि बच्चा हुसैन की गोद में गया, आंखें तो बाद में खोली, पहले नन्हे नन्हे हाथ फैला दिए, शायद ये पैगाम दे रहा हो कि आका हाथों का नजराना तो अभी से कबूल कीजिए। मौला ने बच्चे को वापस गोद में लिया, एक कान में अजान कही, एक कान में इकामत कही, चेहरा देखा, कहा कि वाकई बच्चा वैसा ही है जैसी मेरी तमन्ना थी, जैसा वारिस मुझे चाहिए, और रसूलुल्लाह मुझे पहले से बता गए थे और ये भी कह गए थे कि इसका नाम क्या रखना, मैं इसका नाम अब्बास रखता हूं। जैनब कमरे में है, मां की खिदमत कर रही, अभी अभी वज़े अमल हुआ, लेकिन जैसे ही सुना कि इस बच्चे का नाम अब्बास है, सारे काम छोड़ के अली के पास आए। कहा बाबा मेरे इसी भाई का नाम अब्बास, क्योंकि जैनब क्या इससे पहले भी कई भाई हो चुके थे, मोहम्मद अनफिया को तो आप में से हर एक जानता, कंफर्म कराया इसी का नाम अब्बास। अली मुस्कुराए, अली तो सब जानते, कहा कि हाँ जैनब बेटी तेरे इसी भाई का नाम अब्बास। कहा बाबा तो जरा एक लम्हे के लिए अब्बास को मेरी गोद में तो दीजिए, या आज चार शाबान और एक अजीब मंजर मदीने में फातिमा जहरा के हुजरे में है। जैनब ने अब्बास को लिया और कान पे मुंह रख के कुछ कहा, अली मुस्कुरा दी, जैनब बेटी इतनी जल्दी किस बात की, तेरा भाई और इतना फर्क है दोनों में 20 साल से ज्यादा का, जो माँ और औलाद में होता, अब्बास को तू ही पालेगी, अब्बास तेरे ही पास रहेगा, जल्दी किस बात की, आराम से बातें कर लेना। जैनब कान पे मुंह रख के कुछ कह रही, जैनब तड़प के कहती है, नहीं बाबा अभी बहन भाई से कोई बात नहीं कर रही, ये तो एक बहुत पुरानी अमानत मैंने अदा की। शहजादी क्या अमानत? कहा कि आज से 15 साल पहले जब मेरी माँ फातिमा जहरा दुनिया से जा रही थी तो मुझे अपने करीब बुला के कहा था, जैनब बेटी तेरा एक भाई अब्बास नाम का पैदा होगा, जब अब्बास पैदा हो तो अब्बास से कहना, अब्बास फातिमा जहरा तुम्हें सलाम कहती है, मैंने मां का सलाम अब्बास को पहुंचाया। कितने खुशकिस्मत हो अब्बास, फातिमा ने तुम्हें 15 साल पहले याद किया अपने हुसैन की खातिर। फातिमा को अब्बास से जो मोहब्बत है इसीलिए कि अब्बास हुसैन का मुहाफिज है, तो आइए अब्बास को हुसैन ही का वास्ता दे। परवरदिगारा तुझे वास्ता बाबुल हवा, जिसे तूने बाबुल हवाइज बनाया, जिसे तूने बाबुल मुराद बनाया, तुझे वास्ता इसी अबुल फजल अब्बास का, कि अहले बैत कायनात के मुश्किल कुशा है, अब्बास अहले बैत का मुश्किल कुशा है। तुझे वास्ता अब्बास के भाई का, जिसे अब्बास ने कभी भाई ना कहा, हमेशा आका का। साहिबान ईमान की सारी हाजतें बाबुल हवाइज के वसीले से पूरी फरमा, साहिबान ईमान की सारी मुश्किलें मुश्किल कुशाओं के मुश्किल कुशा अब्बास के हवाले से दूर फरमा, हमारे बीमारों को शिफाए कामिला अता फरमा, मरहूमीन की मगफरत फरमा, सफ़े अज़ा बिछाने वालों में जिसने जो तआवुन किया, डोनेशन देने वाले, मीडिया टीम, इंतजाम करने वाले, खुदावंदा इन सब को दुनिया और आखिरत में अब्बास की शफात और मदद नसीब फरमा। खुदावंदा हमें भी इस काबिल कर दे कि अब्बास हमसे खुश हो जाए और खुदावंदा एक बार फिर शान अब्बास देखने के लिए कि अब्बास के हाथ में अलम हो, इमाम का लश्कर हो, अपनी आखिरी हुज्जत वारिस मासूमीन इमाम जमाना के ज़हूर में ताजील फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। आप सबको इतनी बड़ी विलादत अजहद मुबारक हो कि आज सही मानो में अगर कोई सबसे ज्यादा खुश है تو وہ فاطمہ زہرہ سلام اللہ علیہا ہیں.
محمد و آل محمد صلی اللہ